کاروان قرآن لیکچر نمبر 845 سورۃ النجم آیت نمبر 33 اور 34. اعوذ باللہ من الشیطان الرجیم بسم اللہ الرحمن الرحیم افرأیت الذی تولی وأعطی قلیلا وأکدی. تو کیا آپ نے اس شخص کو دیکھا ہے جس نے روح گردانی کی اور اس نے تھوڑا سا مال دیا اور پھر ہاتھ روک لیا. صدق اللہ العلی العظیم. گزشتہ درس میں ہم نے وأعطى قلیلا تک کے معانی بیان کر دیے تھے. اگلا حرف پھر واو ہے یعنی اور. اکدا ہاتھ روک لینا اس کا ہم نے ترجمہ کیا. اس کے بنیادی حروف کاف دال اور یا ہیں. اس کے معنی کی طرف توجہ فرمائیں. اس کاف دال اور یا جس سے لفظ اکدا بنا ہے اس کے اصل معنی ہے سخت زمین. اس کو عربی میں اس کے لیے لفظ استعمال ہوتا ہے القدیتو. القدیتو قدیہ یعنی کاف دال یا اور تا گول والی تا. قدیہ سخت زمین کو کہتے ہیں. اور اگر کوئی شخص پانی کی تلاش میں زمین کو کھودے اور زمین کو کھودتے ہوئے بالآخر نیچے سے سخت زمین نکل آئے اور گویا کہ راستہ بند ہو جائے پانی تک پہنچنے کا, سخت زمین جسے کھودا نہیں جا سکتا, اس سخت زمین تک پہنچ کر رک جانے کے لیے لفظ اکدا استعمال ہوتا ہے. یعنی کنواں کھودنے کے لیے پانی تک پہنچنے کے لیے زمین کھودی اور زمین کھودتے ہوئے سخت زمین پر پہنچ کر رک گیا, آگے نہ بڑھ سکا. یہاں پر کس معنی میں استعمال ہوا ہے اس سورۃ النجم کی آیت نمبر 34 میں؟ کہ اللہ کے راستے میں خرچ کرتا تھا لیکن تھوڑی دیر کے بعد جیسے وہ بندہ کنواں کھودنے والا سخت زمین کے پاس پہنچ کر رک جاتا ہے, سخت زمین کو دیکھ کے رک جاتا ہے, اس نے بھی تھوڑا سا خرچ کرنے کے بعد اپنے آپ کو روک لیا. اور ایک سختی کا معنی آ جاتا ہے, گویا کہ اس کا دل سخت ہو گیا اور اس نے اللہ تبارک و تعالی کے راستے میں خرچ کرنا چھوڑ دیا. اور یہ اشارہ ہے اس کی طرف بھی کہ جن کو اللہ نے اس معاشرے میں مال دنیا عطا کیا ہے, دنیا کی نعمات زیادہ عطا کی ہیں اور وہ غریبوں کا اور محروموں کا خیال نہیں رکھتے, گویا کہ ان کے دل سخت ہیں, ان کے دلوں میں انسانیت کی ہمدردی کی وجہ سے نرمی پیدا نہیں ہوتی, اپنی ہی دنیا میں اپنی ہی لذات میں بے حسی کے ساتھ مگن رہتے ہیں اور مصروف رہتے ہیں. جیسا میں نے عرض کیا کہ سخت زمین پر پہنچ کر رک جانا اس کا معنی ہے, اصل معنی ہے, دقیق معنی ہے. بعض اوقات یہ لفظ ناکام ہونے کے لیے بھی بولا جاتا ہے, جب کوئی شخص کسی مقصد کے لیے کام شروع کرے لیکن رک جائے ناکام ہو کر, تو وہاں بھی یہ لفظ بولا جاتا ہے. اور ناکامی کا معنی بھی یہاں پر ہمیں یعنی اس لفظ میں پایا جاتا ہے اس آیت میں, کہ ظاہر ہے کہ جو قرآن مجید کی تعلیمات ہیں اس میں خدا کے راستے میں خرچ کرنا ایک بہت ہی ضروری چیز بتائی گئی ہے, اور جو شخص اللہ کے راستے میں خرچ نہیں کرتا بالآخر ناکامی سے دوچار ہوگا, اللہ کے نزدیک کامیابی نہیں مل سکتی. مثلا قرآن مجید متقین اور مومنین کے بارے میں, یعنی جو اللہ کے نیک بندے ہیں, ان کی صفات بیان کرتے ہوئے مثلا ایک جگہ پر یوں فرماتا ہے, سورۃ المعارج 29 پارے کی سورہ ہے, وہاں پہ اللہ تبارک و تعالی فرماتا ہے وَفِي أَمْوَالِهِمْ حَقٌّ مَعْلُومٌ, और इनके अमवाल में यानी इनके माल में एक मालूम हक होता है, मुशख्खस मुअय्यन, किसके लिए? लिस्साइल वल महरूम, मांगने वालों के लिए और महरूम लोगों के लिए, वो लोग जो जिनके पास अपनी जरूरत का नहीं है और वो सवाल करने पर मजबूर हो जाते हैं बाज़ औक़ात, या वो लोग के जो मसलन सवाल नहीं करते लेकिन है महरूम तबका मुआशरे का। अल्लाह के नेक लोग वो हैं कि जो माल कमाते हैं उसमें से एक मुशख्खस हिस्सा, ये नहीं होता कि जब दिल किया दे दिया, जब दिल किया रोक लिया, जो कमाते हैं उसमें से एक मालूम हिस्सा, मुशख्खस हिस्सा होता है उसके, ये पाबंद कर लेते हैं अपने आप को कि वो इन्होंने गरीबों और महरूमों को देना है और सारा का सारा अपने लिए जमा नहीं करना। बस अकदा कमाना, इस आयत में हमने क्या किया, उसने हाथ रोक लिया यानी खर्च करना तर्क कर दिया। इस आयत के तर्जुमे की तकरार करें, अल्फाज के मानी का बयान मुकम्मल हुआ, व आता कलीलम व अकदा, और उसने थोड़ा सा माल दिया और फिर हाथ रोक लिया। तवज्जो फरमाएं, किस शख्स का तज़करा है और किस वाक़े की तरफ इशारा है इस इन आयात की शान नुज़ूल में? जो बात बयान की गई है वो ये कि एक मुसलमान शख्स था रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम के ज़माने में, और वो अल्लाह के रास्ते में खर्च किया करता था और ज़्यादा खर्च करता था। तो कुछ लोगों ने उसकी सरजनिश की, कुछ ज़ाहिर ऐसा करने वाले अल्लाह के रास्ते में देने से रोकने वाले मुनाफिकीन होते हैं, जो ज़ाहरी तौर पर मुसलमान हैं लेकिन अंदर उनके मसलन निफाक है, मुनाफिकत है। तो उन्होंने सरजनिश की इसकी और कहा कि अगर तुम अल्लाह के रास्ते में इस तरह देते रहोगे तो खुद फकीर हो जाओगे, खुद भूखे हो जाओगे। लेकिन उसने उनकी बात नहीं मानी और खर्च करना जारी रखा। तो फिर उसके दोस्तों में से, करीबियों में से एक ने क्या कहा कि खर्च करना छोड़ दे, जो इसका गुनाह हुआ वो मेरी गर्दन पर, मैं अपने जिम्मे लेता हूं तेरा गुनाह। ये बात उसको पसंद आ गई और उसने उसके बाद अल्लाह के रास्ते में देना छोड़ दिया, अपने आप को मुतमईन कर लिया किस बात पर कि अब मेरा गुनाह जो है वो इसकी गर्दन पर है, क्योंकि उसने खुद कहा तेरा गुनाह मेरी गर्दन पर। अब ये अकीदा उसने कहां से बनाया, अल्लाह ने तो नहीं कहा था। अगली आयत जो आएंगी उनमें से एक आयत क्या है, अल्ला तज़िरु वाज़िरतुन विज़रा उख़रा, कि कोई बोझ उठाने वाला किसी दूसरे के गुनाह का बोझ नहीं उठाएगा। कुरान ने जवाब दिया और यहां पर यह नुक्ता समझने वाला है, अच्छी तरह हमें उसको जान लेना चाहिए कि ये जो हम बाज़ औक़ात अपने जहन में नजरियात बना लेते हैं, इनकी बुनियाद बाज़ औक़ात हकीकत पर मबनी नहीं होती, खास तौर पर दीन के नाम पर गलत नजरियात बना लेते हैं, क्योंकि हम अपना दीन अक्सर अल्लाह की किताब से और फिर अल्लाह की किताब के साए में, अल्लाह की किताब ने जो बुनियादें फराहम की हैं उन बुनियादों के, उन हुदूद के अंदर रहते हुए रसूलुल्लाह की सुन्नत को देखकर हम अपना दीन बिलुमूम हासिल नहीं करते बल्कि सुना सुनाया होता है। जैसे माँ बाप को देखा, जैसे दादा दादी को, नाना नानी को देखा, आबाओ अजदाद को देखा, बस वही दीन अपना लिया। आप ये क्यों कर रहे हो? क्योंकि हमारे आसपास के लोगों को हमने यही करते देखा। इस रवैये की कुरान करीम ने शदीद मजम्मत फरमाई है। तो ये शख्स के जो अल्लाह के रास्ते में माल खर्च करता था, क्यों रुक गया माल खर्च करने से? पहले लोगों ने रोका भी, तू फकीर हो जाएगा, नहीं रुका। तो फिर एक गलत नजरिया इसको दिया गया कि किसी इसके दोस्त ने कहा कि मैं जिम्मेदार हूं, जो भी तेरा गुनाह है मैं अपनी गर्दन पे लेता हूं, तू खर्च मत कर। ये बात इसको पसंद आ गई, بنیاد کیا تھی؟ کوئی بنیاد نہیں تھی. جاری رکھیں گے. والسلام علیکم ورحمۃ اللہ وبرکاتہ.